नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप सम्पन्न भएको छ। अजरबैजानको बाकुमा कात्तिक 26 गतेदेखि मक्सिर 7 गतेसम्मका लागि तय भएको कोप 29 नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा भाग लिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक 27 कोप सम्मेलनलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको थियो। बाकु कोपमा विश्वका 193 मुलुकका राष्ट्र प्रमुखदेखि अन्य उच्च व्यक्तिहरू सहभागी हुनुभएको थियो। मानवीय गतिविधिहरूका कारण विश्वको तापमान बढ़िरहेको र जलवायु परिवर्तनले मानिसको जीवन प्रभावित हुँदै गइरहेको सन्दर्भमा नेपालले आफ्ना भनाई निरन्तर विश्व मंचमा राख्दै आएको छ। आजको अन्तरसंवादमा हामी कोप 29 र जलवायु परिवर्तनका सन्दर्भमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीसँग कुराकानी गर्दैछौ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। मन्त्रीज्यू, जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोपमा नेपालले आफ्नो तर्फबाट के कस्ता दृष्टिकोणहरू प्रस्तुत गर्यो, के कस्ता अडानहरू लियो? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हजुर, फेरि पनि यहाँलाई धन्यवाद छ। अब हामी अब यो अजरबैजानको बाकुमा कोप 29 चलिरहेको छ। अब करिब करिब आजको अन्तिम दिन छ भनौँ यसको, यो गर्न लागेको। अब मुख्य गरी यो सम्मेलनमा नेपालबाट सम्माननीय राष्ट्रपतिज्यूको नेतृत्वमा सहभागिता जनाएको कुरा यहाँले पूर्व आफ्नो ब्याकग्राउन्डमा भनिसक्नु भएको छ। र सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमै अब धेरै कुरा आएका छन्, जस्तै नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरू, त्यसबाट उत्पन्न परिस्थितिहरूका बारेमा सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमा प्रष्ट रूपमा आएको अवस्था छ। र विशेष गरी नेपालले अहिले हामीले जलवायुको उच्च जोखिममा रहेको मुलुकमध्येमा हामी पर्दछौँ र यसबाट हामीले धेरै समस्या भोगिरहेका छौँ। यसको समाधानका लागि मुख्य परिकन अहिले यो कोप 29 को मुख्य ऊ भनेको जलवायुवित्त हो, क्लाइमेट फाइनान्स, र यसको विषयमा व्यापक छलफल चलिरहेको छ। र नेपालले अनि यो पर्वत ती मुलुकहरूलाई एउटा साझा दृष्टिकोण बनाएर हामीले एउटा कार्यक्रम पनि आयोजना गऱ्यौँ सम्माननीय राष्ट्रपतिज्यूको अध्यक्षतामा। विभिन्न देशका राष्ट्र प्रमुखहरू अनि विभिन्न देशका सरकारका प्रतिनिधिहरू, विभिन्न संस्था प्रतिनिधिहरूको पनि उपस्थितिमा हामीले पर्वतीय सम्मेलन पनि हाम्रो नेपालको आयोजनामा गरेका थियौँ। र पर्वत भनौँ हिमाल जोगाउनु पर्छ र हिमाल जोग्यो भने विश्वको सबैको सुरक्षा हुन्छ भन्ने कुरा सम्माननीय राष्ट्रपतिको सम्बोधनमा पनि आएको छ। र अहिलेको कुरा भनेको विशेष गरी हामीले जलवायु वित्त, कार्बन व्यापार, त्यसपछि यो कार्बन उत्सर्जन घटाउने विषयमा पर्वतीय क्षेत्र र पर्वतीय मुलुकहरूको सुरक्षाको कुराहरू विशेष गरी हाम्रो तर्फबाट, र अनि यो लस एन्ड ड्यामेजको जुन यो फन्ड छ त्यसलाई छिटो उपलब्ध गराउनका लागि हामीले कुरा राखेका छौँ।
नेपालले कात्तिक 28 गते कोप सम्मेलनकै दौरानमा छुट्टै उच्च स्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका मौसमी विपदबारे पनि विश्वको ध्यान आकर्षण गराएको कुरालाई यहाँले उल्लेख गर्नुभयो। यो कार्यक्रमको प्रभावकारिता के कस्तो रह्यो, विश्व समुदायले यसलाई के कसरी हेर्यो, विश्व समुदायको यो कार्यक्रमले अथवा यो सम्मेलनले ध्यान तान्न सफल भयो कि भएन, अहिले अब नेपाल पनि जलवायु परिवर्तनको सवालमा निरन्तर लागिरहेको छ भन्ने विषयलाई त्यहाँ प्रस्तुत गर्न सक्यो कि सकिएन?
यसमा एकदम व्यापक रूपमा र गहिरो रूपमा हामीले छलफल गर्यौँ र सबै देशले हाम्रो कुरालाई अत्यन्तै महत्वपूर्णका साथ लिनुभएको छ र सबैले अब हामी एकजुट भएर यो मुद्दामा हामी सहभागी हुन्छौँ, के अरे हामी यसमा एकता गर्छौँ, हामी यसमा हामी सबै लागेर यो समस्याको समाधान गर्नुपर्छ भनेर सबको ऐक्यबद्धता प्रष्ट भएको छ। त्यो हिमालको मुद्दाको बारेमा र सबै हिमालसँग जोडिएका देशहरू, जस्तै अब त्यसमा धेरै देशहरूको उपस्थिति छ, म यहाँलाई यो विवरण पनि म उपलब्ध गराउँला र सायद यहाँले आफ्नो उसबाट पनि लिइ नै राख्नु भएको छ। त्यसैले त्यसबाट सबैको एउटा ऐक्यबद्धता जारी प्रष्ट भएको छ र हिमालको नेतृत्व जो छ अहिले हामीले गर्नु पाएकोमा पनि हामी नेपालले एउटा ठुलो एउटा अवसरको रूपमा पनि लिएका छौँ र यसमा भुटान अब त्यस पछाडि किर्गिस्तान लगायतका देशहरू जो छन् हिमालीहरू उहाँहरूले पनि ठुलो यसमा हाम्रो सपोर्ट जनाउनु भएको छ र यो मुद्दाले हाम्रो कुरा एकदमै प्रष्ट रूपमा क्लियर भएको छ।
मन्त्रालयको नेतृत्वको रूपमा यहाँले उक्त सम्मेलनमा के कस्ता विषयहरू उठान गर्नुभयो? मन्त्रालयले खास गरी छवटा एजेण्डामा विषयहरू उठान गर्ने तयारी यसअघि गरेको थियो सम्मेलनभन्दा अगाडि। ती विषयहरूमा के कस्ता कुराहरू त्यहाँ उठान भएर के कस्ता चर्चा परिचर्चा ती विषयहरूले त्यहाँ पायो?
हजुर, मुख्य गरिकन हामीले नेपालबाट हामीले अब हाम्रो यहाँ हाम्रो सरकारले र हाम्रो मन्त्रालयले तयारी गरेका छवटा उसमा अब के अरे नेपालको अब विशेष गरी के अरे पर्वतीय मुद्दाहरू त यो भइ नै राखेका छ। अब जलवायु वित्तको कुराहरू त्यसपछि आएर हामीले यस सन्दर्भमा हामीले जलवायु वित्त त्यसपछि आएर यो के अरे अनि यो जलवायुको बाट भोग्नु परेको अर्को एउटा जुन परिस्थिति छ त्यसको व्यापक जो प्रमाणसहितको कुरा त्यो हामीले पेश गऱ्यौँ। त्यसपछि यो प्रविधि हस्तान्तरण र क्षमता विकासको कुराहरू थियो, त्यसपछि कार्बन व्यापारको कुराहरू थियो, अनि जलवायु अनुगमनमा प्रतिवेदनको ढाँचाको बारेमा पनि त्यहाँ एउटा छलफल चलिरहेको अवस्था थियो। त्यसपछि कार्बन व्यापारको कुरा भइहाल्यो, अनि त्यसपछि अनुकूलनको र अनुकूलनको बारेमा पनि हामीले कुरा राखेका छौँ। त्यसपछि लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी पनि कुरा हामीले राखेका छौँ र अनि विभिन्न किसिमका वार्ताहरू भए, त्यसपछि आएर साइड इभेन्टहरू भए, यी सबै कुराहरूमा हामीले एउटा समूहगत बनाएर नेपालले सातवटा सहसचिवको नेतृत्वमा विभिन्न विषयहरूको फरक फरक विषयहरू जो अहिले मैले यहाँ उल्लेख गरेँ ती विषयहरूको प्रतिनिधित्व मन्त्रालयका अधिकारीहरूले गरेर त्यहाँ सहभागिता जनाइराख्नु भएको छ भने अब सामान्य राष्ट्रपतिको उसमा समग्र देशको एउटा ऊ आएको छ र त्यसपछि सामान्य राष्ट्रपतिज्यू नेपाल फिर्ती भइसकेपछि त्यसै हाम्रो मन्त्री स्तरीय वार्तामा त्यहाँका विभिन्न देशहरूका मन्त्रीहरूसँग त्यसपछि विभिन्न यो अन्तर्राष्ट्रिय दात्री संस्थाहरू जस्तै वर्ल्ड बैङ्क, एडिबी, त्यसपछि जिसिएफ लगायतका अनि त्यो संयुक्त राष्ट्रसङ्घका जलवायु विज्ञहरूसँग अनि हामीले नेपालको सन्दर्भमा उहाँहरूसँग भेट गरेर अब विभिन्न कुराहरू हाम्रा यी सबै जे जति हाम्रा मान्यता थिए ती सबै कुराहरू राखिएको छ।
जलवायु परिवर्तन गराउनमा नेपालको खास ठूलो भूमिका छैन, तर यसको असर भने नेपालमा उच्च पर्ने देखिएको विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन्। यहाँले जसरी जलवायु वित्तको कुरा उठान गरिरहनु भएको छ, यस अघिको कोप 28 पनि जलवायु वित्तको कुरालाई उठान गरिएको थियो। नेपालले क्षतिपूर्ति पाउनुपर्छ या नेपाल जस्ता देशले क्षतिपूर्ति पाउनुपर्छ भन्ने कुरा पनि जोड़तोड़का रूपमा उठान भइरहेको सन्दर्भमा त्यसले सार्थकता हासिल गर्ने सार्थकता प्राप्त गर्ने अवस्था अहिले पछिल्लो समय बन्दै गएको छ कि छैन?
यसैमा यो सब के भइरहेको छ भने हजुरको त्यहाँ अब जो त्यो शक्ति राष्ट्रहरू छन् जो विकास सम्पन्न राष्ट्रहरू छन् उहाँहरू वर्षकै यो जलवायु कोषहरूमा उहाँहरू अलि लटरपटरको उसमा गर्दै हुनुहुन्छ, उहाँहरू वर्षकै उहाँहरू त्योबाट अलिअलि गर्न खोज्दै हुनुहुन्छ। तर के छ भन्दा हाम्रो एलडिसी मुलुकहरू जो छौँ हामीहरू नेपाल जस्तै धेरै मुलुकहरूले विकासोन्मुख देशहरूले यसलाई साझा एउटा आफ्नो एउटा समूह बनाएर हामीले त्यसमा दबाब दिइरहेका छौँ यो प्रतिबद्धतालाई पुरा गर्नुपर्छ र त्यो सरल तरिकाले र छिटो त्यो उपलब्ध हुनुपर्छ भन्ने किसिमको कुराहरू जसले कि अब हामीले उहाँहरूको कारणले हामीले यो विश्व तापमान वृद्धि भइरहेको छ र त्यसको असर हामीले अनाहकमा भोगिरहेका छौँ। त्यसबाट जस्तै हाम्रो नेपालकै सन्दर्भमा भनौँ, हामी केही दिन अगाडि केही समय अगाडि हामीले थामेको एउटा त्यो हिमताल फुटेर अब हामीले त्यहाँ ठुलो घटना बेहोर्नु पर्यो, एउटा गाउँ नै ठुलो जोखिममा पर्यो। त्यसपछि आएर अब कञ्चनपुरमा गत सालमा अब नचिताएको त्यहाँ पानीको बाट वर्षातले गर्दा त्यो कञ्चनपुरमा हामीले ठुलो एउटा समस्या भोग्नु पर्यो ठुलो। त्यसपछि केही दिन अगाडि काठमाडौँमा अब आएको बाढी पहिरोका कारण काठमाडौँ लगायतका ठुला अब ठाउँहरूमा ठुलो धनजनको क्षति भएको छ, यी सबै प्रमाणका रूपमा हामीले भोग्नु परेका कुराहरू हामीले त्यहाँ प्रष्ट राखेका छौँ र अन्य मुलुकहरूले पनि आफ्नो तर्फबाट राख्नु भएको छ। त्यसैले यी कुराहरूमा अब यो विकसित राष्ट्रहरूले यसबाट उम्किन पाउँदैनन् र अब हामीलाई यसको क्षतिपूर्ति तत्काल सरल रूपमा छिटो रूपमा र उहाँहरूलाई अब तोकियो कोषमा गत उसमा त उहाँहरूले अब $100 बिलियन दिने प्रतिबद्धता गर्नुभएको थियो भने अहिलेको आवश्यकता अब अहिले सबै हाम्रा नेपाल लगायतका मुलुकहरूले $1.3 ट्रिलियन USD को आवश्यकता पर्छ अहिलेको परिस्थितिमा त्यो दिनुपर्छ भनेर एउटा आफ्नो आवाज उठाइरहेको अवस्था छ भने अब हिजोको दिनसम्ममा त्यहाँ बाकुमा $250 बिलियन दिनका लागि यो विकसित राष्ट्रहरू अलिअलि तयारी भएको भन्ने कुरा हाम्रो उसबाट आएको छ। त्यसैले यसै सेरोफेरोमा कुरा चलिरहेको अवस्था छ र अन्तिममा अब सबै राष्ट्रहरूको ऐक्यबद्धता र यो सबैको प्रेसरले जे होस् उहाँहरू सहमतिमा आउनुहुन्छ भन्ने आज एक दिन लम्बिएको छ त्यहाँ सम्मेलन, त्यसले गर्दाखेरि अब त्यहाँ केही सहमति होला भन्ने अपेक्षा गर्न सकिन्छ।
यहाँले भने जस्तै एउटा छुट्टै कोषको स्थापना गर्ने र प्रभावित मुलुकहरूलाई त्यस किसिमको क्षतिपूर्ति उपलब्ध गराउने विषय यस अगाडि पनि उठान भएको थियो, प्रतिबद्धताहरू पनि जनाइएका थिए, ती प्रतिबद्धता कार्यान्वयन गर्ने सवालमा अब अगाडि बढ्नुपर्ने हुन्थ्यो। ती राष्ट्रहरू जसलाई यहाँले इंगित गर्नुभयो, विकसित र ठूला राष्ट्रहरू जसको जलवायु परिवर्तनमा कुनै न कुनै किसिमको भूमिका रहेको छ, यस हिसाबले उहाँहरूको प्रतिबद्धता अब को भेटघाट भयो होला विभिन्न मुलुकका प्रतिनिधिहरूसँग, त्यो सन्दर्भमा उहाँहरूले केही कुरा व्यक्त गर्नुभयो कि भएन? त्यसै गरी सम्मेलनका क्रममा सम्बन्धित देशहरूले प्रतिबद्धता जनाए अनुसारको काम कारवाहीलाई अगाडि बढाउनका लागि केही कुराहरू उद्घोष गर्नुभयो कि भएन?
हो, यो विषयमा हामीले व्यापक रूपमा कुरा उठायौं र अब सम्पूर्ण अब भनौँ हाम्रो जस्तो अब एलडीसी मुलुकहरूका सबै देशहरूको साझा धारणा प्रस्तुत भएको छ र त्यो विषयमा व्यापक रूपमा अब यो नेगोसिएसनका माध्यमबाट सहमतिमा आउने अब ल्याउने विकसित राष्ट्रहरूका उहाँहरूको एउटा समूह छ, त्यो समूहलाई विकसित समूहलाई अब यो एलडिसीमा सपोर्ट गर्नका लागि त्यहाँ सम्पूर्ण पक्षहरूको सहमतिको प्रयास भइरहेको अवस्था छ र चलिरहेको अवस्था छ। हाम्रो देशले त्यसको व्यापक रूपमा हामीले प्रयास र हाम्रो पहल कदमी हाम्रा तर्फबाट भएको अवस्था छ, त्यसले गर्दाखेरि अब एउटा बिन्दुमा आइपुग्छ भन्ने किसिमको कुराहरू भएको छ र अहिलेलाई जस्तै उहाँहरूले $250 बिलियन दिने कुरामा उहाँहरूको करिब करिब सहमति भएको छ तर त्यो कम भयो भन्ने कुराहरू अब हाम्रो रहेको छ र त्यस कारणले यो बीचमा सहमति आउँछ भन्ने हामीले विश्वास गरेका छौँ।
मन्त्रीज्यू, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी COP29 र जलवायु परिवर्तनका सन्दर्भमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीसँग कुराकानी गरिरहेका छौं। अहिले COP29 समाप्तिको संघारमा पनि रहेको छ। हुन्छ मन्त्रीज्यू, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। जस्तो गत वर्ष संयुक्त अरब इमिरेट्सको दुवैमा सम्पन्न भएको COP28 नेपालले उठान गरेका महत्वपूर्ण विषयहरूलाई COP29 उठान गरियो कि गरिएन, पुनः स्मरण गराउने कार्य भयो कि भएन, यो विषयमा थोरै भनिदिनुहोस् न।
हो, जस्तै गत साल अब दुबईमा भएका जति पनि हाम्रा मुद्दाहरू थिए त्यसलाई हामीले व्यापक रूपमा कुरा राखेका छौँ र थप कुराहरू पनि राखेका छौँ, जस्तै त्यसको कार्यान्वयनको कुराहरू भयो र त्यसपछिका दिनहरूमा अब झन बढ्दै गएको जलवायु परिवर्तनका कारणले भोग्नु परेका असरहरू, त्यसबाट परेका प्रभावहरू र त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने किसिमका कुराहरू हामीले व्यापक रूपमा राखेका छौँ गतको कार्यान्वयन र अब गर्नुपर्ने कुराहरू हामीले प्रष्ट रूपमा राखेका छौँ, विशेष गरी यो लस एन्ड ड्यामेजको कुराहरू, त्यसपछि आएर यो एडेप्सन यो के अरे अब यो अनुकूलन र न्यूनीकरणको कुराहरू होइन कुराहरू हामीले व्यापक रूपमा राखेका छौँ। यो कुराले अहिले सिङ्गो रूपमा हेर्दाखेरि अब तपाईँहरूले अस्तिदेखि नै तपाईँहरूले जानकारी पाइ नै राख्नु भएको छ, हामीले नेपालले गरेको त्यहाँ जलवायु सम्मेलनमा द्विपक्षीय वार्ताहरू राष्ट्र प्रमुखहरूको भेटघाटको क्रममा, मन्त्री स्तरीय भेटघाटको क्रममा र मन्त्रालयले 7 विषयहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको कुराहरूमा पनि प्रश्न यहाँले बुझ्नु भएको छ र हाम्रो विशेष गरी दक्षिण एसियामा रहेका पर्वतीय मूलहरूको भुटानका प्रधानमन्त्रीज्यूसँग, त्यसपछि आएर बङ्गलादेशका मन्त्रीसँग, त्यसपछि दुबईका यो ऊर्जा सम्बन्धी त्यहाँ मन्त्रीसँग, त्यसपछि युएनका जलवायु विज्ञ र उहाँको संयुक्त राष्ट्रसङ्घका महासचिवका सल्लाहकारहरूसँग त्यसपछि वर्ल्ड बैङ्क एडिबी लगायतका दात्री निकायका प्रमुखहरूसँग पनि नेपालले आफ्नो व्यापक अब छलफल र उहाँहरूको सहकार्य र अब सहयोगको हामीले प्रतिबद्धता पनि प्राप्त गरेका छौँ र यो बाको सम्मेलनमा उहाँहरूले हाम्रो पूर्ण रूपमा हाम्रा मुद्दाहरूमा सहमति पनि जनाउनु भएको अवस्था छ।
यो जलवायु परिवर्तनकै सन्दर्भमा मैले अर्को प्रश्न पनि यहाँलाई जोड्न चाहे, जस्तो संयुक्त राष्ट्र संघका महासचिवले पनि नेपाल भ्रमण गर्नुभयो, यसले पनि नेपालमा जलवायु परिवर्तनको असर के कस्तो गरी परिरहेको छ भन्ने सन्दर्भलाई केही उजागर गरेको थियो होला। त्यसै गरी पछिल्लो समय जसरी नेपालमा अस्वाभाविक रूपमा प्राकृतिक विपदका घटनाहरू घटिरहेका छन्, यी घटनाहरूले पनि जलवायु परिवर्तनकै कारणले हो कि भन्ने चर्चा पाइरहेका छन्। विदेशसम्म अथवा विभिन्न संचार माध्यमहरूबाट यी सूचनाहरू पनि सम्प्रेषण भइरहेको अवस्था छ। हाम्रो यहाँको भौगोलिक यथार्थता र जलवायु परिवर्तनले पारेको गहिरो असरको बारे विश्व समुदायलाई के कति जानकारी छ, के पाउनु भयो यहाँले?
हो, यहाँले भन्नुभयो जस्तै गत सालको उसमा संयुक्त राष्ट्रसङ्घका महासचिव आफै यहाँ नेपालमा आएर उहाँले अब यहाँका केही ठाउँहरू पनि उहाँले प्रत्यक्ष आफैले त्यहाँ घुमेर त्यहाँको अवस्था हेर्नुभयो। यहाँ हिमालहरू काला भइसकेको कुरा उहाँले नेपालको संसदको सम्बोधनमा पनि उहाँले भन्नुभएको थियो। त्यसैले यो कुरा उहाँले विश्वका अब सामु उहाँले भन्नुभएको छ, जलवायु परिवर्तनले नेपाल जस्ता मुलुकमा ठूलो समस्या परिरहेको छ। त्यस कारणले गर्दाखेरि त्यसलाई समाधान गर्नका लागि उहाँले आफ्ना तर्फबाट पहल पनि गरिराख्नु भएको छ। अस्ति उहाँले स्वयं बाकुमा पनि उहाँले प्रश्न पार्नुभएको थियो र अनि हाम्रो सम्माननीय राष्ट्रपतिज्यू र अब संयुक्त राष्ट्रसङ्घका महासचिवज्यूको भेटमा पनि यो कुरा उहाँले भन्नुभएको छ, मैले पहल गरिरहेको छु, मैले आफै प्रत्यक्ष नेपालको परिस्थिति देखेको छु, त्यस कारणले मैले नेपालको सन्दर्भमा मैले विश्वको सामुमा यो कुरा राखिराखेको छु भनेर उहाँले फेरि पुनः स्मरण पनि गराउनु भएको थियो। र त्यसै सन्दर्भमा अब हामीले अहिले सम्माननीय राष्ट्रपतिज्यूको नेतृत्वमा पनि त्यसपछि आएर अब स्वयं अब म आफैको मन्त्री स्तरीय भेटघाटमा पनि र मन्त्रालयका अन्य इभेन्टहरूबाट पनि हामीले नेपालको समस्याहरू, नेपालले भोग्नु परेका परिस्थितिहरू र हामीले त्यसपछिका दिनमा गर्नुपर्ने कामहरूका बारेमा हामीले एकदमै क्लियर विश्व सामु, विश्वका यो जलवायु सम्मेलनको सामु हामीले प्रश्न राखेका छौँ। र त्यस कारणले यसले अहिलेको हिसाबले हामीले हेर्दाखेरि यो जलवायु सम्मेलनले नेपाललाई सबभन्दा बढी हामीले उपलब्धि हुनेछ भन्ने विश्वास लिएका छौँ।
यहाँले जलवायु वित्तको सम्बन्धमा त भनिसक्नु भएको छ, यो बाहेक अब ऊर्जा संक्रमण, मानव पुँजी, जैविक विविधता, खास गरी खाद्य सुरक्षाको सवाल पनि मूल रूपमा उठिरहेको छ। COP29 यस्ता विषयहरूलाई सम्बोधन गर्ने अपेक्षा पनि गरिएको थियो। सम्मेलनले यी विषयहरूलाई के कति हदसम्म सम्बोधन गर्न सके कि सकेन, जस्तो अब जलवायु परिवर्तनका असरले गर्दा हाम्रो खाद्य जुन प्रणाली छ, त्यसै गरी जैविक विविधताका सन्दर्भहरू रहेका छन्, अलि यिनीहरूमा खलबल पुगेको अवस्था पनि देखिँदै गएको छ। यो सन्दर्भमा COP29 के कति केन्द्रित हुन सफल भयो?
हो, जस्तै यो भित्र जलवायु परिवर्तनका कारणले हामीले धेरै समस्या भोग्नु परेको छ, जस्तै कृषि क्षेत्रमा पनि यसको व्यापक यसको असर परेको छ, पर्यटन क्षेत्रमा परेको छ, ऊर्जा क्षेत्रमा परेको छ र त्यसपछि आएर अब समग्र रूपमा यसको असर परिरहेको छ। यी कुराहरूमा जस्तै अस्ति यो जैविक विविधताको एउटा छुट्टै सम्मेलन भएको थियो कोलम्बियामा, त्यसमा जैविक विविधतामा परेका असर र यसबाट बच्नुपर्ने र यसबाट कसरी समाधान गर्न सकिन्छ भनेर पनि त्यो कुरा अस्ति चलेको थियो र यसलाई फेरि पनि यो बाकुमा यस विषयमा व्यापक रूपमा छलफल भएको छ। यो क्षेत्रको समस्या समाधान गर्नका लागि पनि नेपालले आफ्नो तर्फबाट कुरा राखेको छ र जस्तै यो खाद्य सुरक्षा र कृषिमा भोग्नु परेका कुराहरूको बारेमा पनि हामीले प्रस्तुत रूपमा राखेका छौँ। त्यसपछि अब जस्तै नवीकरणीय ऊर्जामा परेको असरहरूमा पनि हामीले कुरा राखेका छौँ प्रस्तुत रूपमा। यसबाट पनि नेपालले समग्र पक्षमा कृषि, अब पर्यटन, अब हाइड्रो पावरहरू, नवीकरणीय ऊर्जाका क्षेत्रमा, नवीकरणीय ऊर्जाको क्षेत्रमा जस्तै हामीले हाम्रो युए का नवीकरणीय ऊर्जा सम्बन्धी त्यहाँको प्रमुख आउनुभएको थियो, उहाँसँग हाम्रो अब द्विपक्षीय कुराकानी भयो र उहाँले यहाँका बारेमा आफ्नो तर्फबाट अहिलेसम्म त्यसको नेतृत्व गरिरहेको र नेपाल त्यसको सदस्य बन्नका लागि हाम्रो कुराकानी भएको छ र हामीले केही हाम्रो आफ्ना यहाँ आन्तरिक प्रक्रिया पुरा गरेपछि हामीले दुई तिन महिनाभित्रै यो एउटा उहाँको समूह छ त्यसमा हामीले सदस्यता बनेर त्यसबाट हामीले हाम्रा प्रक्रियाहरू अगाडि बढाउने कुरा पनि भएको अवस्था छ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरालाई यहाँले अभिव्यक्त गरिसक्नु भएको छ तर चालू आर्थिक वर्षकै बजेटमा यो विषयलाई खासै प्राथमिकता नदिएको हो कि भन्ने जस्तो पनि देखिन्छ किनभने बजेटको पुछारमा मात्र यो जलवायु परिवर्तनको विषयलाई थोरै रूपमा सम्बोधन गरिएको छ। अहिले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने निर्णय गरेको भन्ने कुरा पनि बाहिर आइरहेका छन्। अहिलेको अवस्थामा जलवायु परिवर्तनको विषयलाई मुख्य प्राथमिकता दिने योजना बनाउने सोही अनुरूपका कार्यक्रमहरू तय गर्ने बेला भएन र भनेर पनि अब विभिन्न सम्बन्धित पक्षहरूबाट सुझावहरू आइरहेका छन्, टीका टिप्पणी र गुनासोहरू समेत आइरहेका छन्। यो विषयलाई विभागीय मन्त्रालय जसलाई तपाईँले नेतृत्व गरिरहनु भएको छ कसरी हेरेको छ?
हजुर, अहिले अब हामीले यो पछिल्लो चरणमा जलवायु परिवर्तनका कारणले नेपालले धेरै भोग्नुपर्ने परिस्थिति सिर्जना आइसकेपछि हामीले अब भनौँ सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा भएको यो जलवायु परिषदको बैठकले अब के अरे जलवायु परिवर्तन वन वातावरण तथा जलवायु परिवर्तन राख्ने एउटा निर्णय भएको छ, यहाँले त्यो भनिहाल्नुभयो। र अब अहिले जलवायु परिवर्तन नेपालको सन्दर्भमा अत्यन्तै यसको महत्व बढ्दै गइरहेको छ, त्यसकारणले अब आगामी वर्षको योजना तर्जुमा गर्ने क्रममा हामीले स्थानीय स्तरमा पनि सङ्घीय मात्र होइन स्थानीय सरकारले पनि जलवायु परिवर्तनका बारेमा धेरै बजेटको व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्रदेश सरकारले पनि जलवायुलाई अलि महत्वमा राखेर उहाँहरूले बजेट व्यवस्थापन गर्दै सङ्घीय सरकारले पनि जलवायुलाई एउटा महत्वपूर्ण एउटा उसको रूपमा लिएर जलवायु परिवर्तनलाई आगामी दिनमा हाम्रो नेपालको स्रोत साधन र अन्य बाहिरी अब भनौँ दात्री निकायबाट अन्य उसबाट पनि हामीले यसलाई सहयोग र हाम्रो अनुदान र हामीले पाउनुपर्ने जुन त्यो क्षतिपूर्ति र हाम्रो त्यो ऊ त छँदैछ नै, हाम्रो आफ्नो अधिकारको कुरा त छँदैछ नै, तर पनि हामीले देशले पनि यसलाई महत्त्वका साथ लिएर कार्यक्रमहरू आगामी दिनमा हामीले व्यापक रूपमा यसका सबै पक्ष समेटेर यसलाई अब बजेटमा महत्त्वका साथ हामीले यो राख्ने तयारी गरिराखेका छौँ।
मन्त्रीज्यू, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं, जस्तो अब जलवायु परिवर्तन र यसबाट परेका असरबारे मन्त्रालयबाट अहिले के कस्ता योजना निर्माणहरू भइरहेका छन्, खास गरी हामी जुन अनुसन्धान रिसर्चको तयारी के कसरी भइराखेको छ, अब अनुसन्धान नै नहुने भए पनि कमजोर किसिमका अनुसन्धान हुने भन्ने किसिमका विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको सुनिन्छ, अनुसन्धानको क्षेत्रलाई अलि मजबूत बनाएर जलवायु परिवर्तनबाट हुन सक्ने प्राकृतिक विपदका घटना लगायतका कुराहरूलाई न्यूनीकरण गर्न अनुसन्धानहरू भइरहेका छन् कि छैनन्, त्यस किसिमका योजनाहरू निर्माण भइरहेको सन्दर्भ छ कि छैन?
हजुर, अहिले अब यो नेपालको सन्दर्भमा जलवायु परिवर्तनको अब एउटा फोकल मन्त्रालयको रूपमा रहेको वन तथा वातावरण मन्त्रालयमा जलवायु महाशाखा छ एउटा, त्यस अन्तर्गत सहसचिवको नेतृत्वमा त्यहाँ अरू अन्य कर्मचारीहरूको व्यवस्था छ र उसले जलवायु सम्बन्धी कामहरू गर्छ। त्यसपछि अर्को छ हाम्रो जलवायु सम्बन्धी हाम्रो अर्थ मन्त्रालयमा पनि एउटा त्यहाँ छ, जलवायु सम्बन्धी अर्थ मन्त्रालयले पनि त्यहाँ धेरै कामहरू गरिरहेको अवस्था छ र त्यसपछि परराष्ट्र मन्त्रालयले पनि जलवायु सम्बन्धी विभिन्न कुराहरू समन्वय अन्तर्राष्ट्रिय हिसाबमा र नेसनल हिसाबमा पनि उहाँहरूले पनि गर्दै आउनुभएको छ। तर अब अहिले यो अनि प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्री सदर कार्यालयमा पनि जलवायु सम्बन्धी हेर्ने एउटा त्यहाँ एउटा ब्रान्च छ र यी सबैलाई अब अहिले यो जलवायु परिवर्तन मन्त्रालयको एउटा नाम थप भइसकेपछि त्यो सबैले एकीकृत गरेर हामीले जलवायु को एउटा ठुलो एउटा स्वरूप तयार पार्ने र त्यसभित्र अनुसन्धान अध्ययन त्यस पछाडि यसलाई कार्यान्वयन गर्ने कुरा त्यसपछि बजेट निर्माण गर्ने कुराहरूलाई समग्र रूपमा लिने र त्यसबाट अगाडि बढ्ने एउटा अब हामीले यो अब तयारी अगाडि बढाउँदैछौँ र अहिले त्यो नाम अब करिब अब आगामी मन्त्री परिषदको बैठकबाट त्यसको नाम थप्ने काम भइसकेपछि यो सबै कुराहरू अगाडि बढ्ने नै छ त्यसपछिमा। र अब त्यसपछि अब अहिले अनुसन्धानका कुराहरू अब त्यो सानो एउटा उसले गरिरहेको अवस्था थियो र यसको महत्व अलिकति कम भएको अवस्था पनि थियो र अब अहिले पछिल्लो चरणमा यसको प्रभाव र असरहरू बढ्दै गएको र यो समग्र सबै क्षेत्रमा जस्तै हाम्रो यो बङ्गलादेशमा पनि जलवायु परिवर्तन मन्त्रालय भन्ने नाम राखिएको रहेछ, त्यसपछि भुटानमा पनि त्यस्तो रहेछ, र अनि अब हाम्रो छिमेकी राष्ट्र भनौँ अब इन्डियामा पनि त्यो स्थिति रहेछ। त्यसैले यो समग्र हाम्रो दक्षिण एसियाले नै यसलाई जलवायुले पर्न गएको असरका बारेमा यो क्षेत्रको महत्व बढ्दै गएको अवस्था भए हुनाले यो हाम्रो मन्त्रालय र हाम्रो देशले पनि यसलाई अलिक व्यापकता लिएको र सरकारले पनि यसलाई महत्व दिएको अवस्था यहाँ छँदैछ। र अहिले विशेष गरी म अब यहाँलाई अब केही समग्र कुराहरू हामीले राख्यौँ नै र अब यो संक्षिप्तमा म केही कुराहरू अझै यहाँलाई प्रश्न पारौँ र यो सम्मेलनले अब नेपाललाई विशेष गरी यो वन तथा वातावरण मन्त्रालयको एउटा हाम्रो यो एनटिएनसी भन्ने छ प्रकृति संरक्षण कोष, यसले एउटा यो जलवायु वित्तको लिनलाई एडभर्टाइज।
मन्त्रीज्यू, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ मन्त्रीज्यू।
ए ल, ठिक छ, हजुर, धन्यवाद।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले COP29 र जलवायु परिवर्तनका सन्दर्भमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।